يا حسين يا حسين يا حسين
يا زاي حسين درس غاي حسين
يا زاي حسين درس غاي
قرآن مجید کی وہ مشہور و معروف آیت کہ جس کو ہم سنتے رہتے ہیں اس کی تلاوت کا شرف حاصل کیا، اور چونکہ مجلس ایصال ثواب ہے لہذا اس میں گفتگو کا انداز تھوڑا مختلف ہوتا ہے، اور خصوصاً اربعین کے بعد جو مجالس جن سے خطاب کا موقع ملتا ہے اس میں میری کوشش یہ ہوتی ہے کہ حضرت امام زمانہ عجل اللہ تعالی فرجہ الشریف سے متعلق گفتگو کی جائے، اس لیے کہ آہستہ آہستہ ہم اس تاریخ کی جانب بڑھ رہے ہیں کہ جہاں پر 8 ربیع الاول کو 11ویں امام کی شہادت ہوتی ہے، اور اس کے بعد 9 ربیع الاول کو امام زمانہ کی امامت کا پہلا دن ہے، چنانچہ اس بنا پر امام زمانہ کا تذکرہ ہر مجلس میں یوں تو اپنے لیے لازم و واجب سمجھتا ہوں، لیکن ان ایام میں خاص طور پر. فَأَيْنَ تَذْهَبُونَ، پس تم کہاں جا رہے ہو، یہ وہ سوال ہے جو اللہ تعالیٰ در حقیقت اپنے تمام بندوں سے کر رہا ہے، اور یہی سوال ہمیں اپنے آپ سے کرنا چاہیے کہ ہم کہاں جا رہے ہیں، یعنی کیا کر رہے ہیں. عین تذہبون یہ در حقیقت اسی آیت کی تشریح ہے کہ انا للہ و انا الیہ راجعون، ہماری رجعت ہماری واپسی ہمارا صبر اللہ کی جانب ہے، ہم اللہ کی طرف سے آئے ہیں اور ہماری واپسی بھی اللہ کی طرف ہے. تو جب اللہ کی طرف ہے تو پھر ہمارا چہرہ ہماری توجہ ہماری اٹینشن سب اللہ کی جانب ہونی چاہیے، قیامت کی جانب ہونی چاہیے، قبر کی جانب ہونی چاہیے، ان سوالات کی جانب ہونی چاہیے جو قبر میں اور ہم سے قیامت کے دن ہم سے کیے جائیں گے، اور پھر سب سے بڑھ کر عالم برزخ کی تیاری ہے. فَأَيْنَ تَذْهَبُونَ یعنی کہاں جا رہے ہو، آیا اسی راستے پہ جا رہے ہو کہ جہاں تمہیں جانا چاہیے جہاں پر سب جا رہے ہیں. اور پھر قرآن مجید میں دو قسم کی واپسی کا تذکرہ ہے، ایک وہ کہ جو اپنی مرضی سے خود چل کر جائیں گے، توجہ رکھے گا، اپنی مرضی سے، اپنی مرضی سے یعنی خوشی خوشی جائیں گے، جو کچھ اللہ نے دنیا میں کہا، اہل بیت نے کہا، محمد آل محمد نے بیان کیا، اس پہ عمل کرتے ہوئے جائیں گے. اور ظاہری بات ہے جب انسان ہوم ورک انجام دے تو پھر اس کو کوئی باک نہیں ہوتا، اس کو کوئی ڈر نہیں ہوتا. اب مثال کے طور پر جب ہم چھوٹے تھے تو مثلاً 30 صفحے انگلش کے لانے ہیں، اتنے صفحے اردو کے لیے کھلانے، ہوم ورک ملتا تھا، پوری چھٹیاں جو ہے وہ کھیل کود میں گزارتے تھے، 10-12 دن رہتے تھے، پھر پریشان ہوتے تھے ہوم ورک نہیں کیا. تب اسکول کھلنے سے پہلے پریشان ہوتے تھے، کبھی بڑے بھائی کبھی بڑی بہن، بھائی تھوڑا سا ہوم ورک تم کر دو، تھوڑا سا تم کر دو. جو ہوم ورک نہیں کرتا اسے پریشانی ہوتی ہے، لیکن جو ہوم ورک کرے، جو خدا کے دی ہوئے ہوم ورک کا انجام دے، جو خدا نے اور اہل بیت نے بتایا اس کو پوری طریقے سے انجام دے، اسے کوئی خوف نہیں ہونا چاہیے. چنانچہ فائن تذہبون کہاں جا رہے ہو، لہذا یہ جو واپسی کا سفر ہے یہ آیا وہی واپسی کا سفر ہے یا تم اپنی طرف سے کسی چیز کا اضافہ کر رہے ہو؟ تو دو قسم کے سفر ہیں، ایک وہ جو اپنی مرضی سے جائے گا خوشی خوشی جائے گا، ایک وہ جسے کھینچ کے لے جایا جائے گا، وہ جانا نہیں چاہے گا کیونکہ اس نے دنیا میں اپنے پیر اتنے بھسا لیے ہیں، اتنا اپنے آپ کو جکڑ لیا یہاں کی دنیا کی زندگی میں کہ وہ یہاں سے جانا نہیں چاہتا. مومن بھی یہاں رہتا ہے، منافق بھی یہاں رہتا ہے، مسلم بھی یہاں رہتا ہے، غیر مسلم بھی یہاں رہتا ہے، لیکن ہمیں اہل بیت نے کہا دنیا میں رہو، کھاؤ کماؤ، اچھا گھر، اچھے پیسے، اچھے اولاد، اچھی تنخواہ، سب کچھ اچھی ہونی چاہیے، لیکن یہاں دل نہ لگاؤ. دل لگ گیا یعنی پیر میں زنجیر آ گئی، اب یہاں سے جاتے وقت کیا ہے تمہیں پرابلم ہوگی، مشکل ہوگی، اور پھر یہی وجہ ہے کہ انسان پھر آہستہ آہستہ اس کا ایمان جو ہے وہ کمزور ہوتا چلا جاتا ہے، اور پھر وہ خدا کو ظالم دیکھتا ہے، جابر دیکھتا ہے، ظلم کرنے والا دیکھتا ہے، بھائی اتنی میں نے محنت کی، کمائی کی، گھر بنایا، بیوی بچے، اب خدا میری جان لے رہا ہے. کیونکہ ایسے واقعات ہیں، کیونکہ شیطان کی پوری کوشش یہ ہوتی ہے کہ وہ آخر وقت تک ہمارے ایمان کو نابود کرے، کیونکہ اس نے کہا میں صراط مستقیم میں بیٹھوں گا. دنیا کے مختلف مواقع پہ وہ آتا ہے اور ہم سے کہتا ہے ایمان چھوڑ دو، دیکھو میں تمہیں وعدہ دیتا ہوں، میں یہ کر دوں گا، میں وہ کر دوں گا. جو اہل ایمان ہوتے ہیں، جو علی والے ہوتے ہیں، جو ولایت والے ہوتے ہیں، جن کا ایمان مستحکم ہوتا ہے، وہ اس کی بات نہیں سنتے، وہ آخر وقت تک لگا رہتا ہے. کہ کسی طریقے سے یہ ایمان ہم سے نابود کر دے. چنانچہ اس کی پوری کوشش یہ ہوتی ہے. اور آخر وقت میں وہ کیا کہے گا؟ وہ کہے گا دیکھو تم نے اتنی محنت کی، اتنی سٹرگل کی، دنیا بنائی، اب خدا تم سے لے رہا ہے. اور پھر بہت سے لوگ اس دنیا سے بے ایمان گئے. اسی لیے ہم ایک دعا کرتے ہیں، اے خدا ہمیں حسن عاقبت عطا فرما. حسن عاقبت یعنی ہماری آخرت اچھی ہو، موت اچھی ہو، ہماری آخرت اچھی ہو. اس دنیا سے جاتے وقت ہم کیا ایمان کے ساتھ جائیں، ہمارا خاتمہ ایمان پر ہو. توجہ رکھے گا، اس لیے کہ ایمان سرمایہ ہے آخرت کا. اگر آخرت کے لیے ایمان چلا جائے اس کا مطلب ہے کہ انسان جو ہے وہ تباہ و برباد ہو جائے گا. مل کے درود بھیجیے محمد و آل محمد کا. قل ان کنتم، کہہ دو کہ تم موت وہ ہے کہ جس سے تم فرار کرتے ہو. قل ان الموت الذی تفرون منه فانه ملاقیکم، موت وہ ہے جس سے تم فرار کر رہے ہو، بھاگ رہے ہو. اب ہم پلاننگ کر رہے ہوتے ہیں لیکن ہماری پلاننگ میں موت کہیں نہیں ہوتی. توجہ رکھیے گا، گھر بنائیں گے، پلاننگ ہوگی، یہ کر لوں گا، یہ کر لوں گا، یہ کر لوں گا. دنیا کی سب سے بڑی حقیقت کیا ہے؟ موت. اس کے لیے کوئی تیاری نہیں ہمارے پاس کہ ایک دن مرنا بھی ہے. کتنے ہی ایسے لوگ ہیں بقول ہمارے استاد کے کہ رات کو اپنے ہاتھ سے بٹن لگایا، یہ بٹن جو میں میری قمیض میں ہے، صبح یہی بٹن جو ہے مردے کو غسل دینے والا غسال کھولے گا. کچھ نہیں پتا، یہ بٹن جو میں رات میں لگا رہا ہوں یہ مجھے صبح کھولنا نصیب ہوگا؟ نہیں. بہت سے لوگ جو اطمینان سے سو گئے، بٹن لگایا سو گئے، صبح کس نے کھولا؟ غسال نے غسل دینے کے لیے تیرے کپڑے اتارے. توجہ رکھیے گا، قل کہہ دو اے رسول، ان لوگوں سے کہہ دو کیا کہ موت وہ ہے الذی تفرون منہ وانہ، تم فرار کر رہے ہو، بھاگ رہے ہو اس سے، جبکہ اسے بھاگنا ممکن نہیں ہے. تفرین تفرون منہ فانہ ملاقیکم، وہ آئے گی، ملاقات کرے گی تم سے. توجہ رکھے گا، کل نفس ذائقۃ الموت، جیسی زندگی ہے ویسے ہی موت کا ذائقہ ہوگا. ایمان والی زندگی ہے، موت کا ذائقہ بھی ایمان والا ہوگا. اگر زندگی ولایت علی کے تابع گزاری ہے تو پھر ذائقہ موت بھی ولایت والا ہوگا، لیکن اگر گناہوں میں زندگی گزاری ہے تو پھر موت کا ذائقہ بھی انتہائی تلخ ہوگا. مل کے درود بھیجیے محمد وال محمد کا. ثم تردون الى عالم الغیب والشہادہ فینبئکم بما کنتم تعملون، اور تمہیں پلٹا دیا جائے گا، تم خود نہیں چل کے جاؤ گے، تمہیں لوٹایا جائے گا زبردستی، تمہیں کھینچ کے لے جایا جائے گا، تمہیں زبردستی خدا کی بارگاہ میں. ثم تردون، تردون یعنی تمہیں لایا جائے گا کہاں؟ عالم الغیب والشہادہ، جو غیب اور عالم کا جاننے والا ہے، ہر کھلی چھپی بات کا جانے والا. فَيُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُونَ، اور تم دنیا میں جو کچھ کر رہے تھے وہ تمہیں بتا دے گا. تو یہ آیت کیا کہہ رہی ہے؟ فَأَيْنَ تَذْهَبُونَ، کہاں جا رہے ہو؟ یعنی اپنے موبائل کی اسکرین پر یہ آیت ہونی چاہیے، گاڑی کے ڈیش بورڈ پہ یہ آیت ہونی چاہیے، موٹر سائیکل کے میٹر پہ یہ آیت ہونی چاہیے، گھر کی دہلیز پہ آیت ہونی چاہیے، ٹیلی ویژن کے اوپر یہ آیت ہونی چاہیے. فَأَيْنَ تَذْهَبُونَ، اب آپ بیٹھے ٹی وی دیکھ رہے ہیں، تدہبون سے مراد چل کے جانا نہیں ہے صرف، یعنی کیا دیکھ رہے ہو، کیا سن رہے ہو، کیا چیز واچ کر رہے ہو؟ موٹر سائیکل بیٹھے ہو، گناہ کے لیے جا رہے ہو کہ ثواب کے لیے جا رہے ہو؟ مجلس کے لیے جا رہے ہو، ماتم کے لیے جا رہے ہو، یا گناہ کے لیے جا رہے ہو؟ یہ آیت ہم لکھ کے لگائیں اپنے گھروں میں تاکہ احساس ہو کہ ہمیں بھی ایک دن جانا ہے خدا کی بارگاہ میں. یہ صرف ہم سمجھتے ہیں کہ یہ مردوں کو دفنانا اور ایصال ثواب کرنا یہ دوسروں کا کام ہے، لہذا آخری زمانہ جو ہوگا وہ بڑا سخت زمانہ ہوگا. اور میں یہاں پر ایک خطبہ نقل کرنا چاہتا ہوں مولا کائنات امیر المومنین علیہ الصلوۃ والسلام کا. کہ مولا کائنات کس طریقے سے عالم دنیا کے آخری ٹائم کو دیکھ رہے ہیں، آخری زمانے کو دیکھ رہے ہیں. اب یہ زمانہ جو اس وقت ہے اس کو بھی آخری زمانہ کہا جا سکتا ہے، وہی علامتیں جو مولا کائنات نے آج سے 1400 سال پہلے بیان کی تھیں وہی آج بھی موجود ہیں. مال حرام کھا کر ہم بے غیرت ہوتے جا رہے ہیں، یہ میں نہیں کہہ رہا، یہ مولا علی کہہ رہے ہیں. مرد خصوصاً مردوں کو کہا ہے مولا علی نے، مرد کیوں بے غیرت ہوتا جا رہا ہے؟ उसकी गैरत क्यों कम होती जा रही है, उसकी हया क्यों कम होती जा रही है, उसकी इज्जत और नामूस से मुतालिक क्या कुछ नहीं कहा जा रहा, मगर वो मौला अली कह रहे हैं ये ऐसा इंसान ईमान नहीं है ना, जिसका ईमान नहीं है उसकी गैरत कम होती जा रही है, और जिसकी गैरत कम होती जा रही है उसकी हया कम होती जा रही है, उसका अमल और ईमान भी नाबूद होता चला जा रहा है। अब वो खुतबा के चंद जुमले मैं आपके सामने पेश करना चाहता हूँ, मिलकर दुरूद भेजे मोहम्मद व आले मोहम्मद पर। ये किताब है फारसी में और अरबी में पीश गुहाये अमीरुल मोमिनीन, उर्दू में मामूली तर्जुमा किया गया था पीशगू यानी पेशन गोई अमीरुल मोमिनीन की, लेकिन इसका अगर अदबी तर्जुमा किया जाए अमीरुल मोमिनीन की गैब गोई। मौला अली ने अपनी ज़िंदगी में जो बातें आइंदा आने वाले ज़माने के लिए नहज बलागा में और दूसरी किताबों में उसका हवाला मौजूद है उसको यहाँ बयान किया है। फरमाते हैं कि आखिरी ज़माने में जो गुनाह होंगे वो मुमिन को अजियत पहुंचाएंगे, जलाएंगे, तवज्जो रखिएगा। अमीरुल मोमिनीन फरमाते हैं आगाह हो जाओ, जान लो, नॉलेज ले लो, इल्म ले लो, किससे, बाब मदीनतुल इल्म से, पेदर व मादर, मेरे माँ बाप, मौला अली कह रहे हैं मेरे माँ बाप यानी हजरत अबू तालिब अलैहिस्सलाम, हजरत फातिमा बिन तैसर सलामुल्लाह अलैहा, फरमा रहे मेरे माँ बाप उस शख्स पे फिदा हो जाएं। कौन कह रहे हैं? मौलाए कायनात कह रहे हैं कि जिनके नाम आसमानों में मशहूर और जमीन में नाशनाख्ता हैं, जो खुदा वाले हैं। मौला अली कह रहे हैं मेरे माँ बाप उस मोमिन पर कुर्बान हो कि जो दुनिया में मारूफ नहीं है, लोग नहीं जानते कौन है क्या है, लेकिन क्या है आसमानों में फरिश्ते में खुदा की बारगाह में उसका बहुत बड़ा मुकाम है। फिर फरमाते मौला अली फरमाते हैं कि जान लो कि जो कुछ भी हालात आने वाले हैं, जो भी जमाना आने वाला है, उसमें यह है कि लोग अपनी जिम्मेदारियों को पसे कुछ डाल देंगे, जिम्मेदारियों को छोड़ देंगे, इनफरादी जिम्मेदारी हो, इज्तिमाई जिम्मेदारी हो, अखलाकी जिम्मेदारी हो, सियासी जिम्मेदारी हो, मौला कायनात करें लोग छोड़ देंगे, जिम्मेदारी अदा नहीं करेंगे। ऑफिस में जाने के टाइम 9 बजे है, 10 बजे पहुँचेंगे, तनख्वाह पूरी लेंगे, 3 बजे जी वहाँ से साहब निकल आएंगे, 5 बजे का टाइम है, 2 घंटे की छुट्टी ली, पूरी तनख्वाह ले रहे हैं, जिम्मेदारी अदा नहीं करेंगे। जो शख्स जिम्मेदारी अदा नहीं करता मौला कह रहे हैं उसको तैयार होना चाहिए, जिम्मेदारी अदा नहीं करेंगे, ताल्लुकात तोड़ लिए जाएंगे। अब ये जिम्मेदारी क्या है? आलिम अपनी जिम्मेदारी अदा ना करे, खतीब अपनी जिम्मेदारी अदा ना करे, माँ बाप बच्चों की तरबियत की जिम्मेदारी अदा ना करे, बच्चे माँ बाप की निस्बत प्यार और मोहब्बत अदब एहतराम की जिम्मेदारी अदा ना करें तो क्या है? मौला अली कह रहे ऐसा माशरा, ऐसी सोसाइटी तबाह बर्बाद हो जाती है। अली की निगाह में वो सोसाइटी की जिसमें जिम्मेदारियों पर अमल पैरा ना हुआ जाए, जिम्मेदारियों को, ड्यूटीज को अंजाम न दिए जाए, अली की निगाह में वो मुर्दा माशरा है, बिल्कुल ख़त्म माशरा है, ऐसा माशरा कि जिसमें रमक हयात मौजूद नहीं है। बिल्कुल दुरूद भेजे मोहम्मद व आले मोहम्मद पर। और ये आखिरी ज़माना कौन सा है? वही ज़माना है कि जब इमाम के ज़हूर नज़दीक है, और ज़हूर नज़दीक है तो शैतान अपनी पूरी प्लानिंग कर रहा है, दज्जाली सिस्टम पूरी प्लानिंग कर रहा है, मीडिया के ज़रिए से, इंटरनेट के ज़रिए से, जो जो जहाँ जहाँ उसको मौका मिल रहा है वो हमारे ईमान को नाबूद कर रहा है। ईमान को क्यों नाबूद कर रहा है? हमने जंग करनी है इमाम ज़माना के हम रकाब होकर दुश्मनान इमाम हुसैन से, दुनिया की साम्राज्य और आलमी ताकतों से, किस बलबूते पर जंग करेंगे? ईमान के सहारे जंग करेंगे, आइडियोलॉजी के सहारे जंग करेंगे, नज़रियात और अकायद और अकीदे के सहारे जंग करेंगे। तवज्जो रखिएगा, अगर अकीदा ना हो, आइडियोलॉजी ना हो, नज़रिया ना हो, इंसान कैसे जंग कर सकता है? फरार कर जाएगा। अकीदा है जो उसे जमा देता है, अकीदा है जो उसे पाए सबात उसके इस्तेकाम लेकर आता है। तो आखिरी ज़माने में क्या है? इमाम ज़माना का ज़माना नज़दीक होगा, तो हदीस में है कि तुम्हें छाना जाएगा, छलनी होती है ना, एक छलनी होती है कि जिस पे आप मसलन अनाज को इस तरह उछाल उछाल के क्या करते हैं गांव देहातों में उसको अलग किया जाता है, लेकिन एक छलनी होती है जो मसलन मेटल की होती है उसको छाना जाता है, इस तरह हिलाया जाता है اس میں سے خالص الگ ہو جاتا ہے نہ خالص الگ ہو جاتا ہے. آخری زمانے میں عربی میں کہتے ہیں غربال کیا جائے گا, چھانا جائے گا, کیونکہ اس کے لیے عوام کی ضرورت نہیں ہے, خواص کی ضرورت ہے. وہ جو آئے گا اس کو 313 خاص چاہیے, اس کے لیے چھانا جائے گا, امتحان کیا جائے گا, آزمائش کی جائے گی, ایگزام کیا جائے گا. لہذا اس کے لیے ایمان بھی اتنا ہی مستحکم ہونا چاہیے, ایسا ایمان کہ جو ہارون مکی کا تھا. ایک شخص پہنچا امام کے پاس, مولا بس آپ قیام کیجئے, بنو امیہ جا رہے تھے, بنو عباس آ رہے تھے, وقت تھا, امام قیام کر سکتے تھے. اب یہ اس نے سیاسی تجزیے کیا اور امام سے کہا مولا قیام کرے. امام نے کہا یہ ہمارا زمانہ نہیں ہے, توجہ رکھیے گا. اس نے کہا دیکھیں مولا ایسا ہے قیام کریں لوگ آئیں گے ساتھ. امام نے کہا نہیں ہمارا قیام نہیں ہے, یہ ہمارا زمانہ نہیں ہے. امام نے کہا اچھا ٹھیک ہے, بہت اصرار کرو کہ تندور میں کود جاؤ. ارے مولا آپ تو ہمیں جلائی دے رہے ہیں. ہارون مکی آئے, امام نے کہا کود جاؤ, کوئی سوال نہیں کیا, کود گئے. واقعہ سنا ہوا ہے نا آپ کا, میں مزاحم نہیں ہونا چاہتا. 313 ایسے چاہیے, توجہ رکھیے گا, ایسے چاہیے 313 امام کو. میں بھی نہیں, یعنی معذرت کے ساتھ میں اپنی بات کروں, آپ مجھ سے ایمان میں بہت آگے ہیں, مستحکم ایمان ہے آپ کا. کبھی میں نے بھی خواب میں بھی, شعور و بیداری میں تو چھوڑیے, اپنی بات کر رہا ہوں میں, اپنے ایمان بتا رہا ہوں, میں نے کبھی سوچا ہی نہیں کہ میں 313 میں شامل ہوں. آپ کا نہیں پتا, مجھے یقیناً آپ نے سوچا ہوگا اپنے بارے, میں نے نہیں سوچا کہ میں 313 میں شامل ہوں. میں کیا کہتا ہوں, ہم کہاں, کوئی اور ہوں گے, وہ کوئی اور ہوگا, کہیں اور سے آ جائیں گے, اب ہم یہی سوچ رہے ہیں. تو آخری زمانے میں کیا ہے, ایمان کو بچانا بڑا مستحکم ہو جائے گا, بڑا سخت ہو جائے گا. اب امام کہہ رہے ہیں کہ ذمہ داری کو ادا نہ کرنے والی سوسائٹی تباہ و برباد ہو جاتی ہے. دوسری علامت بیان کی, رشتہ داریاں, تعلقات, ریلیشن ٹوٹ جائیں گے, شکل دیکھنا گوارا نہیں کریں گے, موت میں نہیں آئیں گے. اور آگے جنازے میں تو ایک ادھر بیٹھا ہوگا, ایک ادھر بیٹھا ہوگا, ایک مشرق میں بیٹھا ہوگا, ایک مغرب میں بیٹھا ہوگا. یہ سر ہلا رہے ہیں نا, اس کا مطلب ہے کہ دیکھنے میں آ رہا ہے, آپ کی آبزرویشن میں ہے, آپ کے مشاہدے میں ہے, یہ تعلقات ختم ہوتے جا رہے ہیں, رشتہ داریاں ختم ہوتی جا رہی ہیں. امام کہہ رہے ہیں تعلقات ختم ہوتے چلے جائیں گے, بھائی بھائی کا دشمن ہو جائے گا, باپ بیٹے کی شکل نہیں دیکھے گا. توجہ رکھے گا, بیٹے موجود ہیں, باپ کو رکھنے کے لیے تیار نہیں ہے. باپ کہاں ہے, مثلا بھتیجے بھتیجیوں کے گھر ہے, کیونکہ ذہنی توازن ٹھیک نہیں ہے نا. اب بچوں کو ٹائم نہیں ہے, وہ جن کو پڑھایا لکھایا, انسان بنایا, بڑا کیا, پوری زندگی باپ نے دے دی, پہیا بنا رہا تمہیں بڑا پڑھانے کے لیے, آج جب اس کو ضرورت ہے تم اس کو اپنے اسٹیٹس کی خلاف سمجھتے ہو, یہ میرا باپ ہے, یہ اونگی بونگی حرکتیں کر دے گا, یہ دوستوں کے سامنے آ جائے گا, گھر سے نکال دیا. ذہنی توازن ٹھیک نہیں ہے اس مومن کا, کبھی گم ہو جاتا ہے, کبھی کہیں اور کبھی کہیں اور. یہ ہے دنیا, اسی دنیا میں ہو رہا ہے. امام علی کہہ رہے ہیں وہ سوسائٹی نابود ہے, ختم ہے, بالکل دی اینڈ, کہ جس میں تعلقات ختم ہو جائیں. ماں باپ کو رکھنے کے لیے تیار نہیں ہے اولاد, ہم کہاں جا رہے ہیں. فائنت ہے قرآن, یہ تو کہہ رہے ہیں کہاں جا رہے ہو, دیکھو تو صحیح جگہ جا رہے ہو نہیں جا رہے ہو, آیا تمہارا یہ عمل درست ہے یا نہیں, تعلیمات اہل بیت کے مطابق ہے یا نہیں. اس کے بعد امام نے کہا پست ترین افراد, رذیل ترین افراد تمہارے فرما روا بن جائیں گے, حاکم بن جائیں گے. جو ایک نمبر کے چور چمار تھے وہ آج سیاسی لیڈر بنے ہوئے ہیں, معذرت کے ساتھ. ایک نمبر کے جو چور چمار تھے وہ سیاسی لیڈر بنے ہوئے ہیں. اب کہنے والے آپ سن رہے ہیں نا واقعات کے, امام خمینی کو نواز شریف سے ملایا جا رہا ہے. لعنت کرے خدا ان لوگوں پر کہ جو اپنے سیاسی مقاصد کے لیے کیا کچھ نہیں کرتے, یہ دین کو بیچ دیتے ہیں یہ لوگ. امام خمینی کہاں, فرزند امام علی کہاں, دین کے لیے قیام کرنے والا کہاں, امام حسین کی عزاداری کو ترویج دینے والا کہاں, ظالموں کے مقابلے اور ڈٹ جانے والا کہاں, جیلوں کا سامنا مقام کرنے والا خمینی کہاں, اور تم ایک نمبر کے چور چمار, لٹیرے, عیاش, اور پھر تم کہو کہ جناب یہ وہ فرانس گئے تھے, یہاں گئے تھے. امام خمینی کو جلا وطن کیا گیا تھا, امام خمینی کو بندوق کی نوک پہ بھیجا گیا تھا, और यहाँ तो झूठ बोल बोल के 10 बीमारी के दर हकीकत अपनी मुर्दगी के सर्टिफिकेट दिखा दिखा कर जाली दस्तावेजात बना बना कर रिपोर्ट्स बना बना कर तुम गए हो, और फिर माशाल्लाह से बीमार इतने कि आपको चेहरे के हशाशे बशाशत अंदाजा हो जाएगा, पस्तरीन लोग तुम पे मुसल्लत हो जाएंगे। क्यों? इसलिए कि हमने दर हकीकत मैदान छोड़ा है। उसके बाद मौला फरमाते हैं ये वो ज़माना है कि जहाँ पर मोमिन के लिए तलवार चलाना आसान है, लेकिन एक दिरहम रिस्क हलाल पैदा करना मुश्किल। 100 रुपये हलाल घर लेकर आना मुश्किल है। तवज्जो रखिएगा। उसके बाद मौला फरमाते हैं कि लोग मस्त हो जाएंगे, मस्त सिर्फ शराब से नहीं होंगे मौला अली कहते हैं, बल्कि नाज़ो नियम में नेमतों में इतने मस्त हो जाएंगे कि उनको अंदाज़ा नहीं होगा। एक मस्ती शहवत की होती है, एक मस्ती माल की होती है, एक मस्ती जवानी की होती है। मस्त हो जाए यानी इंसान को पता ही नहीं वो क्या कर रहा है। आज हमारा नौजवान नहीं मालूम उसे वो क्या कर रहा है, क्या देख रहा है, क्या सुन रहा है, हमारी बच्चियाँ क्या देख रही हैं। हम अपने घरों में कोई कंट्रोल नहीं है, हमारा कोई चेक एंड बैलेंस का निज़ाम नहीं है, हमारे बच्चे क्या देख रहे हैं, हमारी बच्चियाँ क्या देख रही हैं, हमें नहीं मालूम। हमने कोई सद्देबाब नहीं किया इन बच्चों के लिए, हम गंदा पानी इनको पिला रहे हैं इन मोबाइलों के ज़रिए से, नजिस तरीन पानी जहरीला पानी इनके जहन व कल्ब में डाला जा रहा है, जिसको मौला ने कहा बच्चे का दिल खाली ज़मीन की मानंद होता है जिसमें जो बीज डाला जाए उसे कबूल कर लेता है। बच्चा उसकी ज़रूरत है कि उसकी तरबियत की जाए, लेकिन हम जो हैं वो फ़ाइन तदबून को छोड़कर न जाने किन हालात में लगे। जब बच्चा बिगड़ जाता है इंटर के बाद तो मौलाना कोई दवा दे दीजिए, कोई दुआ दे दीजिए, कोई जिक्र, कोई फूंक, कोई जादू मंत्र, कोई अंतर मंत्र, कोई जंतरी। जब तरबियत का मौका था तो तुम कहाँ थे, और अब जब बच्चा अखलाक बन गया, शख्सियत बन गई, शख्सियत पुख्ता हो गई, तो अब तुम कह रहे हो कि मौलाना जंतर मंत्र जंतरी का दिन और फलां का दिन। तो फूंकों से हर कोई सही नहीं हो सकता, तो जो जिम्मेदारी तो उसे अदा नहीं कि बल्कि दुआ कीजिए मोहम्मद वाले मोहम्मद पर। लोग बगैर किसी वजह के कसमें खाएंगे, फलां की कसम, इसकी कसम, उसकी तरह पानी पीने की तरह हो जाएगा कसम, क्योंकि झूठ बोलेंगे ना। अपने झूठ को छुपाने के लिए क्या है, मौला अली कह रहे हैं कि कसमें खाएंगे, और कसम अगर खुदा के नाम की जाए तो फिर उसका तो कफारा है, उसका तो कफारा है फिर, कि अगर आप खुदा के नाम की कसम खा रहे हैं मुकद्दसात की तो फिर उसका कफारा है अगर वो कसम जो है वो पूरी नहीं कर रहे आप। उसके बाद इमाम फरमाते हैं कि लोग बहुत आसानी के साथ झूठ बोलेंगे। कहते हैं कि ये वो वक्त होगा, मैं अब कि मोमिन जो है उस ज़माने की आजमाइशों और फितरों में जलेगा, उसके सामने गुनाह अंजाम दिए जाएंगे। हैं ऐसे नौजवान जिनको मैं जानता हूँ, उनके सामने बेपर्दा ख़वातीन आती हैं, नज़रें झुका लेते हैं, कहते हैं मैं कहाँ आ गया। एक नौजवान जो है उसकी माँ उसे बाज़ार लेके जाती है, यही जो बड़े बड़े बाज़ार मॉल्स खुले हैं, बच्चा कहता है कि माँ मुझे कहाँ लेके आ गई तुम, ये बेपर्दा लोग हैं, ये बेहया लोग हैं, ये नीम बरहना लोग हैं, ऐसे भी नौजवान हैं इस दुनिया में, ऐसे भी मोमिन हैं इस दुनिया में। ना महरम सामने आती है, पड़ोसी सामने आती है, आंखें बंद कर लेते हैं अपनी, तवज्जो रखिएगा, गुनाह के लिए अपनी आंखें बंद कर लेते हैं, घरों से बाहर नहीं निकलते, ऐसे भी नौजवान हैं इस दुनिया में। तो मौला अली कह रहे हैं कि मोमिन को गुनाह जलाएगा, अजियत देगा, क्योंकि जिसके पास ईमान होगा वो अपने ईमान को बचाएगा। जैसे अलमास और हीरे को आप बचा के रखते हैं, महफूज बना के रखते हैं, मोमिन का ईमान अलमास और हीरे और जवाहिरा से ज्यादा कीमती है। यह है मौला अली की निगाह आखिरी जमाने के लिए। मौला अली कह रहे हैं कि मोमिन जो है वो आग में जलेगा गुनाहों की, दिल जलेगा उसका, मैं कहाँ आ गया, क्या हो रहा है, ये हम कहाँ जा रहे हैं। लेकिन जो गैर मुसलमान होगा, जो जिस बार ईमान नहीं होगा, वो राहत होगा, वो मिक्स गैदरिंग शादी में भी जाएगा, वो वो सबसे आगे भी नज़र आएंगे जमात में और मिस कैदी की शादी में भी नज़र आएंगे। ये है ईमान हमारा। सबसे ज़्यादा बुलंद बुलंद आवाज़ से गिरिया भी करेंगे इमाम हुसैन की मसाइब में और फिर मिस कैदी की शादियों में भी नज़र आएंगे। तवज्जो रखिएगा, उनको कोई फ़र्क नहीं है कि मिस कैदी की शादी हलाल हराम हो रहा या नहीं हो रहा। ये कैसी नमाज़ें हैं जो तुम्हें गुनाहों से नहीं रोक रही हैं? ये कैसे गिरिया है इमाम हुसैन पर कि जो तुम्हें गुनाहों से नहीं रोक रहा है? क्योंकि हमने अपनी ज़िंदगी को दर हकीकत महदूद, हमने यही रहना, जो हम चाहेंगे, जो हम सोचेंगे, जैसा हम लाइफ स्टाइल बनाएंगे, बस वो ये। अहले बैत ठीक है, कहाँ मौलाना कहते हैं अहले बैत तो कोई मसला नहीं है, लेकिन हमें भी तो जीना है ना, दुनियादारी करनी है, मुँह दिखाना है। वो तुम्हें मालूम है अहले बैत को नहीं मालूम, तुम ज़्यादा जानते हो, अहले बैत को नहीं मालूम था, मौला अली को इल्म नहीं था, जनाब ज़हरा को इल्म नहीं था, हम कहाँ जा रहे? फ़ाइन कुरान कह रहे फ़ाइन तधबून, कहाँ जा रहे हो? यह है आखिरी ज़माना, यह है आखिरी ज़माने के वो मसाइल और वो दर्द जिनको मौलाए कायनात बयान कर रहे हैं। उसके बाद अमीर मोमिनीन फरमाते हैं कि मिलकर दुरूद भेजिए मोहम्मद वाले मोहम्मद पर। आखिरी ज़माना ऐसा होगा कि लोग जो हैं वो बेगैरत हो जाएंगे, मर्द अपनी नामूस की नस्बत बेगैरत हो जाएगा। वो मैं जब तक ढूंढ रहा हूँ ताकि मुझे मिल जाए। मिल के दुरूद भेजिए मोहम्मद वाले मोहम्मद पर। फरमाते हैं कि उसका खुलासा मैंने चूँकि पढ़ा हुआ है इसे, मैं उसको उसे उसका खुलासा मैं बयान कर रहा हूँ। मिलकर दुरूद भेजिए मोहम्मद वाले मोहम्मद पर। कि जिसमें कहते हैं कि जी आखिरी ज़माने में, मौला अली कहते हैं आखिरी ज़माने के लोगों में मर्दों में गैरत नहीं होगी। माजरत के साथ मैं आपसे मुखातब हूँ, मैं आपसे मुराद यानी आप नहीं हैं, माजरत के साथ यानी मैं, चूँकि आप मौजूद हैं ठीक है ना, मौलाना लोगों को कहा है, अब चूँकि मैं मुखातब आपसे हूँ लेकिन मुखातब आप नहीं हैं, वो लोग हैं कि जिनमें सिफत पाई जाएगी। यकीनन ऐसा ही होता है ना, जब आप कहते हैं भाई आप लोग क्या कर रहे हैं, इसमें आप नहीं मुराद होते, यानी आपको नहीं कहा जा रहा था, आपका ईमान मुझसे ज़्यादा मुस्तहकम है, आप इमाम हुसैन के ज़्यादा अज़ादार हैं, ज़्यादा करीब हैं अहले बैत के मेरी नस्बत, तो चूँकि मुखातब आपसे हूँ लेकिन आपका सिफा इस्तेमाल करो। मिलकर दुरूद भेजिए मोहम्मद वाले मोहम्मद पर। लोग जो हैं वो अपनी ख़वातीन की नस्बत बेगैरत हो जाएंगे। उनकी ख़वातीन आराइश मेकअप करके कहाँ जाती हैं, कैसा लिबास पहनती हैं, नामहरमों के सामने जाती हैं, उसको कोई मसला नहीं है। उसने अपना स्टेटस बनाया हुआ है कि मेरी बीवी जितनी बनठन के जाएगी उतना ही मेरी नाक ऊँची होगी। अभी मौला अली के जुमलों के खुलासे हैं जो मैं अर्ज़ कर रहा हूँ। औरत अपने शौहर की सरमाए से बेइफ़्फ़ती का सामान खरीदेगी। बेइफ़्फ़ती किसे कहते हैं? पाक दामनी। पाक दामनी से मुराद से वो ख़ास फेल मुराद नहीं है, पाक दामनी से मुराद हर वो चीज़ जो आपके दामन पर धब्बा और बट्टा लगाए, उसे कहते हैं बेइफ़्फ़त। लिबास हमारे यहाँ माशरे का, यानी मैं कभी अपने घर वालों के साथ जाता हूँ तो घर वाले चेक करके देखते हैं, जैसे ये मेरे हाथ की जिल्द नज़र आ रही है ना, शायद इससे भी ज़्यादा बारीक ख़वातीन का लिबास है। एक मोमिना पहन सकती है, तवज्जो रखिएगा, कम से कम लिबास के हद तक। मौला कह रहे हैं कि औरत क्या करेगी, बेइफ़्फ़ती का सामान खरीदेगी, मर्द को कोई मसला नहीं है। क्यों? इसलिए कि मर्द कहीं और मसरूफ है, मर्द की अटेंशन कहीं और है, मर्द की दिल लगी कहीं और है, मर्द की आंखें कहीं और मरकूज हैं। इसलिए घरों में दिलचस्पियां खत्म हो गई हैं, इज़्ज़वाजी ज़िंदगी खत्म हो गई है, मेल मिलाप खत्म हो गया है। ना मर्दों के लिए घर की महरम ख़वातीन के लिए कोई जगह है, ना ख़वातीन के लिए मर्दों के लिए कोई जगह है। तवज्जो रखिएगा, चुनाचा मौला अली कह रहे हैं कि खवातीन बे इफ्फती का सामान खरीदेंगी, मर्द को कोई मसला नहीं होगा, वो जैसा लिबास पहने, जैसे मेकअप करे, जिस हुलिये में जाए, कोई मसला नहीं है। जो सादात हैं अभी आप देखिए कि 9 के बाद जब शादियां शुरू होंगी, वही नकवी रिजवी तकवी जाफरी जी, मोमिन अजादार मातमी जी, सारा 2 महीने 8 दिन काले लिबास पहनने वाले, उनके घर में कोई फंक्शन हो तो पता चल जाएगा कितने बड़े मोमिन अजादार हैं। उन्हीं की बेटी हाफ आसीन पहनकर, सीना खुला, मेकअप ज़दा, ढोलक की थाप पर बैंक्यूट में महरम और महरम के सामने आएगी। ये है अजादारी का सिला, ये है जनाबे जहरा को अजर मुबद्दत अदा करना। हदीसे के साथ नहीं होगी तो कयामत हो जाएगी मौलाना। हदीसे के साथ, हदीसे के साथ क्या कह रहे हैं, बीबी आ जाइए, मौला अली आ जाइए, रसूलुल्लाह आ जाइए, इमाम हुसैन आ जाइए। अच्छा हदीसे के साथ हो गई, अब क्या है, अब ढोलक, अब नाच, अब गाना, अब इस गजली, अब क्या कहेंगे, बीबी अब चली जाइए, रसूलुल्लाह अब आपका टाइम खत्म हो गया, अब हमारा शुरू हो रहा है। यही होना, हदीस हदीसा को मजाक बनाया हुआ, हदीस नहीं होगी। अरे मौलाना हदीस किसाब नहीं पढ़ेंगे, कहां जा रहे हैं हम, फ़ाइन तज़हमून, देखो तो, सोचो तो, रुको तो, तुम्हारा इमाम तुम्हारा इंतजार कर रहा, फ़ाइन तज़हमून, इमाम के लिए कर रहे हो ऐसा, ये आजादारी करो इमाम के लिए है, ये तुम शादियां करो अपने बच्चे बच्चियों की खुशियां दे रहे हो, इसमें इमाम शामिल है नहीं। हमें अपना लाइफ स्टाइल तब्दील करना होगा, थिंकिंग स्टाइल तब्दील करना होगा, सोच तब्दील करनी होगी। निजात का रास्ता कुरान अहले बैत की इताअत का रास्ता है, सिर्फ और सिर्फ इताअत का रास्ता, मवद्दत का रास्ता, मोहब्बत का रास्ता, इश्क का रास्ता कुरान अहले बैत से है तो निजात की उम्मीद है, नहीं है तो माजरत के दर, मेरे लिए भी नहीं है। बकौल इमाम सज्जाद के, सैयद ज्यादा भी हो, हाशमी भी हो, लेकिन गुनाहगार है तो जहन्नम उसके लिए, काला अफशु गुलाम है, इताअत गुजार है तो जन्नत उसके लिए। मिलकर दुरूद भेजिए मोहम्मद वाले मोहम्मद पर। बस सजने के आपकी जहमत को अमाम किया, फ़ाइन तज़हबून, कहाँ जा रहे हो। एक मोमिना के सले सवाल की मिल जैसे, लिहाजा ये आयत याद रखें, फ़ाइन तज़हबून, क्या कर रहे हो, कहाँ जा रहे हो, क्या समझ रहे हो। और वाकई अगर चाहते हैं कि अपनी राह का सही तयन करें, मजलिस इमाम हुसैन अलैहिस्सलाम, ये मजलिस वो है, करबला वो है, आशूरा वो है जो सिमत को दुरुस्त कर देती है, जो भटक भी रहा है वो होर बन कर यहाँ से नूरी बन के जाता है, वो गुमराह नहीं होने देती करबला, हुसैनियत गुमराह नहीं होने देती। मगर ये कि जो थामे दामन हुसैन का, जो करबला का दामन थाम ले, वही कामयाब है। फ़ाइन तज़हबून, बस ये देखें कि हमारा इमाम हमारा इंतज़ार कर रहा है, क्या हमारी नमाज, हमारा रोज़ा, हमारा हज, हमारा मातम, हमारा गिरिया, हमारा सब कुछ का इमाम ज़माना के लिए है, क्या मेरा इमाम मेरे एक एक अमल से खुश है, क्या मैं कह सकता हूँ कि हाँ मैंने ये काम किया है मेरा इमाम खुश है मुझसे। मुश्किल है, बड़ा दिल गुर्दा चाहिए कहने की, मेरे लिए भी दिल गुर्दा चाहिए, मैं कहूँगा जनाब इमाम ज़माना ये आपके लिए किया है, और फिर इमाम भी खुश हों। लिहाजा मजलिस अज़ा दर हकीकत हमें डिस्ट्रैक्ट होने से बचाती है, हमें मुनहरिफ होने से रोकती है, हमें राह रास्त पर लेके आती है। इमाम हुसैन का इश्क हमें सिरात मुस्तकीम पर लेके आता है, इमाम हुसैन पर गिरिया हमारे गुनाहों को धोता है, इमाम हुसैन के मसाइब पर हमारा आंसू बहाना हमारे मन को और हमारे दिल की दुनिया को पाक पाकीज़ा करता है। हुसैन से इश्क है कि जो दर हकीकत लम्हों में हजारों नहीं करोड़ों साल का फासला तय कराता है। हुसैन से इश्क अगर हो जाए, बस ये अय्याम अय्याम अरबईन है कि जब बहन जो है भाई का चेहलुम मनाने आई, हुक्म हो गया कि आज़ाद कर दिए जाएं कैदी, हथकड़ियाँ खोल दी गईं, बेड़ियाँ काट दी गईं, रस्सियों को खोल दिया अहल हरम को। जनाब ज़ैनब ने कहा, भाई बेटा सईद सज्जाद, हमने अब तक अपने शहीदों का मातम नहीं किया है, हमारे लिए घर का इंतज़ाम किया जाए, हम मातम करना चाहते हैं, हमारे सरों को दिया जाए, जो असबाब भी है उसे वापस किया जाए। एक घर मुहैया किया इमाम सज्जाद ने, बीबियाँ जमा हुई और खोल कर अब तक जिन्होंने मातम न किया था उन्होंने मातम किया। और इस तमाम मातम करने में अगर कोई सबसे ज़्यादा ताज़ियत और तस्लियत पेश करने वाली थी वो ज़ैनब कुबरा थी। कभी उम्मे फरवा के पास जा रही हैं तो ताज़ियत पेश कर रही हैं, कभी उम्मे रुबाब के पास जा रही हैं तो अली असगर की ताज़ियत पेश कर रही हैं, कभी किसी और शहीद की ज़ौजा के पास जा रही हैं ताज़ियत पेश कर रही हैं, एक एक करके हर बीवी को ताज़ियत पेश की, तसल्ली पेश की, गिरिया किया, सीने से लगाया, इंशाअल्लाह हम जाएंगे, हम अपने शहदा की कबूर पर जाएंगे, सबको दिलासा दे रही हैं। मगर ज़ैनब को भी तो ज़रूरत है ना कोई उसे सीने से लगाए। मगर ज़ैनब ने गिरिया नहीं किया, अज़ादार हो, इतनी साबरा है, इतनी सबूर है ज़ैनब कुबरा। उसके बाद जब अमारियाँ लाई गईं तो इमाम से कहती हैं, बेटा इन पर काले पर्दे लगा दो, इनको जो पर्दे लगे इनको उतार दो। इमाम सज्जाद ने हुक्म दिया, काले पर्दे लगाए गए, एक एक करके बीवी को सवार किया गया। कहने वालों ने कहा और लिखा है कि जब जिंदाने शाम से गुजरे ना तो एक दफ़ा मादर सकीना ने कहा कि हम चाहते हैं कब्र सकीना से अलविदा हो जाए। अल्लाह अकबर, खुदा किसी को कैद न करे, खुदा किसी को तन्हाई न दे। दुआ करेंगे जितने भी हमारे मिसिंग पर्सन हैं, आयतुल्लाह हम सकी हमारे तहसीन भाई और जितने भी अफराद हैं सबको हजरत सकीना के सदक़े रिहाई नसीब हो। अज़ादारों क्या हुआ, अहल हरम गए और एक एक करके वापस आ गए, लेकिन जनाब ज़ैनब ने देखा मादर सकीना नज़र नहीं आती, मादर सकीना नज़र नहीं आ रही है, वापस नहीं आ रही है। इमाम सज्जाद गए, जनाब ज़ैनब गई, देखा मादर सकीना कब्र से ऐसे लिपटी हुई है। औलाद वालों, कभी ऐसा हुआ है ना तुम्हारी औलाद ज़ख्मी हुई हो और तुम बड़ी कश्मकश में हो, वो मंज़र तुमने देखा होगा ना, अगर तुमने किसी को अपने हाथों से अपने बच्चों को दफनाते देखा है कितना टूट जाता है, वो माँ कितनी मुरझा जाती है जिसकी बच्ची उसकी गोद में मर जाए। अल्लाह अकबर, खुदा किसी माँ का ऐसा इम्तहान ना ले। बस एक दफ़ा मादर सकीना आई कब्र सकीना पर, एक दफ़ा झुक गई, कब्र को ऐसे बाहों में ले लिया जैसे सकीना को गोद में लिया करती थी और कहा, बेटा सकीना बड़ा अरमा था ना तुम्हें, दरे जिंदा खुलेगा। हाँ हाँ औलाद वालो, जरा दिल पे हाथ रख के सोचना और तब गिरिया करना। अरे सकीना की माँ ने कैसे अलविदा किया होगा सकीना की कब्र को, बेटा सकीना हम जा रहे हैं, सकीना बेटा तुम्हें अरमा था ना कि पूछती थी अम्मा दरे जिंदा कब खुलेगा, हम अपने वतन कब जाएंगे, कभी फूफी अम्मा का दामन थामती, फूफी अम्मा ये परिंदे कहाँ जा रहे हैं, बेटा ये अपने घोंसलों को जा रहे हैं। अजरकुम अल्लाह, यह है रिहाई अहल बैत की, क़यामत के मनाज़र हैं अज़ीज़ान गिरामी। खुदा कोई गम न दे तुम्हारे सिवाय गम हुसैन के, बेटा ये अपने घरों को जा रहे हैं, घोंसलों को जा रहे हैं। फूफी अम्मा क्या सकीना भी अपनी हमजोलियों के साथ खेलेगी, फूफी अम्मा क्या हम भी अपने वतन जाएंगे। मादर सकीना बयान कर रही है और कह रही, सकीना बेटा हम मजबूर हैं, तुझे अपने साथ ना ले जा सके। और कहा, सकीना हम जा रहे हैं बेटा, हमें माफ़ कर देना। शाम की औरतें खड़ी थी, ये कहा कि अरे रात की तारीकी में आना, एक एक शमा रोशन कर देना, मेरी बच्ची का दिल अंधेरे से घबराता था, मेरी बच्ची का दिल हंदी से घबराता था। बस अदादार अरबईन के दिन काफला आया, हर बीबी हर कब्र पे मौजूद है, गंज शहीदा में मौजूद है। एक दफ़ा जनाब ज़ैनब आगे बढ़ी, बाय की कब्र को पहुंची, सलाम किया, हुसैन ज़ैनब का सलाम ले लो। अरे फातह शाम फातह कूफा आ गई, भैया जो पैगाम दिया था उसे आम कर दिया, भैया मैंने गिरिया नहीं किया, भैया बच्चों पर नहीं रोई, बच्चे
सबको सबर की तलकीन की है। एक एक करके जब रुदात पेश कर दी तो एक दफ़ा कहा, भैया मुझे माफ़ कर देना, मुझे माफ़ कर देना। क्यों? इसलिए कि ज़ैनब कह रही, भैया जो अमानत तुमने दी थी सकीना की, अरे अपने साथ ना ला सके। भैया जिंदा ने शाम के अंधेरे में उसे सुना के अला लअनतुल्लाह अलल कौम ज़ालिमीन وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّمٌ قَلِبِيًّا قَلِبُونَ بَارِ اللَّهُمَّ اس قلیل عبادت کو قبول فرما، ہمارے ناصر ہمارے بخشش کا ذریعہ قرار دے، ہمیں امام زمانہ کے لیے تیاری کرنے کی توفیق عطا فرما، ہمیں ایسا معاشرہ تشکیل دینے کی توفیق عطا فرما جو امام علی اور امام زمانہ کے پسندیدہ معاشرہ ہو، حاضرین مجلس بانین مجلس سامعین مجلس کی دینی دنیاوی جار حاجات کو قبول فرما، کوئی غم نہ دے سوائے غم حسین کے، دشمنان دین و عزاداری و پاکستان کو نیک سے نابود فرما، ہمارے جن عزاداروں پر ایف آئی آر پورے ملک میں کاٹی گئی ہیں خداوند ان ظالموں کو نیک سے نابود کر دے، ان کو کوئی گزند نہ پہنچے، ان کی جان مال عزت آبرو کی حفاظت فرما، بارہ لہٰ اربعین کے دن جلوسوں میں قدم اٹھانے والے بزرگ نوجوان بوڑھے خواتین بچے ہر صنف لوگ جنہوں نے حسین کے عزا میں قدم اٹھایا، ان کو دنیا اور آخرت کی سعادت سے ہمکنار فرما، مرحومین کی مغفرت فرما۔